فرزند رسول امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ غصہ کتنا میٹھا ہو اگر غصہ کرنے والا اس وقت صبر کا راستہ اپنائے۔ پروگرام صبح زندگی میں خوش آمدید۔ بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد اور آل محمد پر۔ ناظرین، آپ کی خدمت میں سلام عرض کرتا ہوں اور خوش آمدید کہتا ہوں آپ کو پروگرام صبح زندگی میں۔ اور یہ بھی اطلاع دے دوں کہ آج تہران میں ہلکی سی برف باری ہو رہی تھی، تہران شہر میں بہت ہلکی تھی لیکن بہرحال برف باری تو تھی۔ خرم بھائی یہاں بیٹھے ہوں،
سلام عرض کرتا ہوں آپ کی خدمت میں بھی، اپنے پیارے پیارے ناظرین کی خدمت میں بھی۔ اور برف باری تو جی بالکل ہو رہی ہے، ٹھنڈ بڑی زبردست کی زبردست قسم کی ہو رہی ہے۔ پہاڑ ہیں بغل میں تہران کے، ان کے اوپر تو بارہ
تہران پہاڑ کے بغل میں،
جی یہ بھی آپ کہہ سکتے ہیں بالکل۔ اور ویسے تہران جو ہے اب آہستہ آہستہ پہاڑ کے اوپر بھی جاتا جا رہا ہے، لیکن یہ ہے کہ وہ جو ہے سفید چادر اوڑھ لی ان پہاڑوں نے۔ اور آپ ابھی نہیں گئے ہوں گے غالباً، میں کچھ دن پہلے جو ہے ان پہاڑوں کی طرف گیا تھا اور ہر پہاڑ سے ایک چشمہ وہاں پر پھوٹا ہوا، بہت خوبصورت یہ ہے منظر۔ یعنی آپ ہر جگہ پر دیکھیں گے وہ برف پگھلتی ہے تھوڑی تھوڑی، تو وہ ساتھ جو ہے وہ پانی کہیں نہ کہیں سے نیچے۔
اب جو سردی کا انداز ہے اب پگھلنا کافی مشکل ہے سر۔
ہاں بالکل، اب ایک جب ریدم چل گیا تو پھر تو بہرحال امید کرتے ہیں کہ ہمارے ناظرین بالکل خیر خیریت سے ہوں گے، بالکل ٹھیک ٹھاک ہوں گے۔ تہران اسٹوڈیو سے آپ کی خدمت میں ہم حاضر ہیں، ایک گرما گرم سا خوبصورت سا پروگرام لے کے آپ کی خدمت میں ہم لوگ حاضر ہیں۔
6:34 اور 32 سیکنڈ ہو رہے ہیں اس وقت ناظرین۔ اور ایک چیز جو میں بتاتا چلوں، آج کے پروگرام میں ہم کئی چیزیں آپ کی خدمت میں انشاءاللہ ہم پیش کریں گے۔ آج کا پروگرام ضرور دیکھیے گا، بہت زیادہ مفید ہوگا آپ کے لیے۔ دو چیزیں، یعنی ایک تو مائکرو ویو میں کھانا کیسے بنانا چاہیے، اور اس حوالے سے ایک نئی ایجاد ہے اس کے بارے میں ہم آپ کو بتائیں گے، آپ کو یقیناً پسند آئے گی۔ اور ایسی کوئی چیز پیچیدہ چیز نہیں ہے بلکہ میرے خیال میں ہر ایک کے لیے جس کے یہاں مائکرو ویو ہو وہ آرام سے اس کو استعمال کر سکے گا، کیونکہ مائکرو ویو میں کھانا بنایا تو جاتا ہے لیکن خاص اس کی تکنیک ہوتی ہے اور اس کا ہم لوگ خیال نہیں رکھتے ہیں یا کھانا گرم کرتے وقت، تو اس کے بارے میں انشاءاللہ ہم آپ کو بتائیں گے۔ اور ایک بہت زیادہ اہم چیز ہے آج کے پروگرام، اگر مرد حضرات جو ہیں وہ کام پہ نہیں گئے تو ضرور ہماری بات سنیں، آپ کے لیے بہت زیادہ مفید ہے۔ اور بعد میں ویسے جو خواتین ہیں گھر کی وہ مردوں کو اس سلسلے میں کہہ سکتے ہیں کہ مختلف پٹی بھی پڑھا سکتی ہیں اور مختلف کام کر سکتی ہیں، اور تانا طنز ہر چیز ہو سکتی ہے ہمارے ہی نقصان میں، لیکن بہرحال بہت مفید چیز ہے اس لیے ہم آپ کو ضرور بتائیں گے۔ تو خرم بھائی چلتے ہیں، اگر تیار ہوں ایک وقفہ لیتے اور پھر آپ کی خدمت میں حاضر ہوں گے۔ جی ناظرین، پھر سے ہم آ گئے ہیں آپ کے پاس اور بہت ہی خوبصورت سی صبح لے کر ہم آئے ہیں، اور یقیناً آپ بھی ہمارے پروگرام کے ذریعے، ویسے مختلف راستے ہیں، ایک ذریعہ یہ ہے کہ ہمارا پروگرام بھی دیکھیں تاکہ آپ کا پورا دن بہت ہی اچھا گزرے۔ صبح کو اٹھ کے ہمارا پروگرام دیکھ رہے ہیں یہ ہم لوگوں کے لیے فخر کا باعث ہے، اور یقیناً آپ لوگوں کے لیے ہماری باتیں مفید ثابت ہو سکتی ہیں۔
حسن، ایک بڑی خوبصورت بات علی نادر صاحب نے کل کو میں فیس بک پہ لکھی تھی، اور انہوں نے لکھا تھا کہ صبر ایسی سواری ہے جو شخص صبر کرتا ہے اس کو کبھی گرنے نہیں دیتی، نہ کسی کی نظروں میں اور نہ ہی کسی کے قدموں میں۔
تو بہت خوبصورت
نے بات کی ہے، وہ اس پہ جو ہے سوچ بچار کرنی چاہیے۔ آپ کے کیا خیال ہے اس کے بارے میں، ہمیں بتائیں۔ فیس بک کا پیج جو ہے ابھی
میں نے کھولا ہے، تو ابھی میں پڑھوں گا اس کے بعد، اگر انشاءاللہ کوئی میسج آئی ہو۔ نہیں تو مہمان کون ہے؟
جی مہمان ہمارے، جیسے کہ ہمارے ناظرین کو بھی معلوم ہوا ہے کہ ڈاکٹر عثمان خالق انشاءاللہ ہمارے ساتھ اسٹوڈیو میں موجود ہوں گے، اور وہ غذائیات کے ماہر ہیں، ڈاکٹر ہیں، اسپیشلائزیشن کر رہے ہیں غذائیات میں، تغذیہ میں، اور وہ اسی سلسلے میں ہمارے ساتھ گفتگو کریں گے
انشاءاللہ۔ جی تو چلتے ہیں ناظرین، ہمیدان کی سیر کرتے ہیں، میں ہی ہوں وہاں پر لیکن چلتے ہیں۔ بہرحال آپ لوگ دیکھیے، برداشت کریے مزید، اور پھر واپس آئیں گے تو ڈاکٹر عثمان خالق سے گفتگو کریں گے۔ پروگرام صبح زندگی میں پھر سے آپ سب کو خوش آمدید کہتا ہوں۔ آج ہم آپ کو لائے ہیں ایک اور ایران کے شہر میں، جہاں سے کہہ سکتے ہیں کہ سب سے پرانی جو تہذیب تھی کہا جاتا ہے کہ یہاں سے شروع ہوئی، اور وہ ہے ہمیدان شہر۔ یہاں کا جیسا کہ آپ ملاحظہ بھی فرما رہے ہیں کہ بہت ساری ایسی چیزیں جو یعنی اس وقت سے یہاں پہ موجود ہیں جب سے حتی تاریخ لکھی نہیں جاتی تھی، اور بہت سارے ایسے آثار ملے ہیں جس سے آپ کو پتہ چلتا ہے کہ کتنی ایران کی تاریخ پرانی ہے اور کیا کیا چیزیں ہم لوگوں یہاں پہ حاصل ہو سکتی ہیں۔ تو ہمارے ساتھ رہیے گا، اس رپورٹ میں آپ کو یقیناً مزہ آئے گا، ہمارے ساتھ رہیے گا۔ تہران سے 300 کلومیٹر جنوب مغرب کی طرف جب آپ آئیں گے تقریباً 3-3.5 گھنٹے کی ڈرائیو ہے، وہاں پہنچیں گے یہاں اس خوبصورت شہر میں. کئی راستے وہاں سے ہیں تہران سے یہاں پہنچنے کا، لیکن سب سے آسان اور سب سے بہتر راستہ جو ہے وہ ہے ساوے سے، اور پھر وہاں سے ایک ڈائریکٹ ہائی وے آتی ہے، سیدھی بالکل ہائی وے آتی ہے اس شہر تک. تو یہ بہت آسان راستے یہاں کے پہنچنے تک، زیادہ آپ کا وقت بھی اس میں نہیں لگے گا. یہ ان شہروں میں جہاں پہ آپ آرام سے ایک دن میں آ کے بہت ساری چیزیں دیکھ کر تہران واپس بھی جا سکتے ہیں. حتیٰ اگر آپ کے پاس فرصت کم ہو، اس شہر میں آپ ضرور آئیے، آپ کو یقیناً مزہ آئے گا. چوتھی اور پانچویں صدی کے شاعر کے قبر کے پاس اس وقت ہم لوگ آئے ہیں، اور یہاں پر آپ ملاحظہ فرما رہے ہیں کہ بہت ہی عظیم تاریخ ہے. ایک کے اشعار جو تھے، جو کہ خاص قسم کے اشعار ہوا کرتے تھے، وہ ایک چیز تھی کہ 326 ہجری میں جب یہ پیدا ہوئے تھے، یعنی چوتھی صدی ہجری میں جب یہ پیدا ہوئے تھے، تو پہلویات ان کے اشعار کو کہا جاتا تھا، کیونکہ جو خاص قسم کے ان کے اشعار تھے وہ کوئی اور شاعر کم سے کم ایران میں بہت ہی کم ہے، یا کہہ سکتے ہیں کہ نہیں ہے، جو اس طرح کے اشعار کہتے تھے. تو آئیے ہمارے ساتھ رہیے گا، ہم لوگ چلتے ہیں ان کے مزار پر، اور خوبصورت عمارت جو اس کے اوپر بنائی گئی ہے وہ دیکھیں. اس میں جو اشعار انہوں نے جو پڑھ رہے ہیں، یہ خود بابا طاہر اوریان کے جو ہیں، اور اس میں بہت خاص کی توجہ دے رہے ہیں کہ جو مطلب ہے اس میں یہ ہے کہ جو بھی مذہب رکھتے ہیں، سب ہمارا ایمان تم پر ہے اے خدا، خدا کی طرف اشارہ ہے. اور اس میں بہت یہ ہے کہ اپنے اخلاص کی طرف بہت زیادہ توجہ دی ہے اس شاعر نے. تو آپ ان کی بہت ہی خوبصورت ترنم سے جو اشعار پڑھ رہے ہیں آپ ملاحظہ فرمائیں.
وقت چشم خون فشان آلال می کرد همی کشت و همی گفت ای دریغم ای دریغم که باید کشتن و کشتن در این دشت که باید کشتن و کشتن
تو آج کل کے دور میں ایک، یعنی جو مختلف چیزیں ہوتی ہیں اس میں ایک بہت اہم چیز ہوتی ہے کہ مختلف لوگ جو ہوتے ہیں وہ جس چیز سے متاثر ہوتے ہیں اس کے پاس رہنا چاہتے ہیں، اور اس میں خود شعرا کا بھی یہی ہے. جیسا کہ آپ ملاحظہ فرما رہے ہیں یہاں پہ مفتون حمیدانی، جو کہہ سکتے ہیں کہ ہمارے ہم عصر شاعر تھے، آج سے قریب 60-70 سال پہلے ان کا انتقال ہوا ہے، جو بہت مشہور ایرانی شاعر ہیں. انہوں نے تاکید کی تھی کہ وہ یہیں پر دفن ہو، کیونکہ وہ بہت زیادہ بابا طاہر اوریان کے اشعار سے متاثر تھے، اور یہیں پر ان کو دفن کیا گیا. ان کے چند اشعار بھی بہت ہی خوبصورت انداز میں یہاں پہ لکھے گئے ہیں. تو بہرحال جو جس کے ساتھ جس چیز کو پسند کرتا ہے، کوشش کرتا ہے کہ ہمیشہ اس کے ساتھ رہے. تو ہم لوگوں کو بھی اس چیز کا خیال رکھنا چاہیے کس چیز کو ہم لوگ پسند کر رہے ہیں. बाबा ताहिर और रियान का आपने मज़ार देखा और बहुत ही खूबसूरत शहर है हमीदान इस वक्त। वैसे यकीनन वहाँ पे बहुत ज़्यादा सर्दी पड़ रही होगी, वहीं वहाँ पे सर्दी भी क़यामत खेज़ होती है। एक जगह है बहुत ही खूबसूरत, मैं उसके बारे में बता दूँ और फिर चलते हैं खुर्रम के पास। और तकरीबन 20-30 किलोमीटर के फासले पर हमीदान शहर से एक गार है, बहरा कई मिलियन साल पुराना है, और उसमें जो मदर जो खूबसूरत चीज़ें हैं, जो स्टैलेक्टाइट्स और स्टैलेगमाइट्स हैं जो होते हैं, वो ख़ास चीज़ें जो होती हैं वहाँ पे लटकी रहती हैं ज़मीन से, यानी निकली रहती हैं, तो उसमें बहुत ही यानी खूबसूरती गिनता है। और ख़ास चीज़ ये है कि आप साल भर जब भी जाएं वहाँ पर जो यानी मौसम रहता है वो बहुत ही मुनासिब मौसम रहता है और 14 डिग्री सेंटीग्रेड साल भर रहता है, चाहे बाहर जितनी भी सर्दी पड़ रही हो या जितनी गर्मी पड़ रही हो, वक्त मिला तो ज़रूर वहाँ पे जाइएगा। वैसे अभी मेरे ख्याल में थोड़ा रास्ते जो हैं क्योंकि बर्फ़ बर्फ़ आ रही है तो वहाँ मत जाएं, बाद में थोड़ी जब गर्मी बढ़ जाए तब जाइएगा।
जी बड़ा अच्छी बात की, वहाँ गार जो है वो काफ़ी मशहूर है, बहरहाल
अली सदर नाम
जी
है,
बिल्कुल तो बता। और लेकिन ये कि सर्दियों में कहा जाता है कि काफ़ी ठंड होती है, उसके अंदर नहीं जाया जा सकता, पता नहीं मुझे
अंदर गार में जा चुका हूं, मैं कह रहा हूं खुद गार के अंदर साल भर 14
रहता। अच्छा, ये नई बात थी जो मुझे पता चली है, बहुत शुक्रिया जी। हमारे साथ डॉक्टर उस्मान खालिक स्टूडियो में पहुँच चुके हैं और जैसे कि मैंने कहा कि गजाइयात के माहिर हैं वो, उनसे हमारी बात चलती है खाने पीने की चीज़ों के मसाइल के बारे में, उनके असरात और मुख्तलिफ बारह पहलू हम जो है उस पर बात करते हैं। पिछले हफ्ते से हमारी जो है गुफ्तगू चल रही थी एक बहुत ही अहम और बहुत ही पेचीदा किस्म के मौजू पर, अगर आप लोगों को याद हो। चलेंगे डॉक्टर साहब से मुलाकात करते हैं, सलामत करते हैं डॉक्टर साहब।
वालेकुम अस्सलाम,
कैसे हैं डॉक्टर साहब?
अल्हम्दुलिल्लाह।
डॉक्टर साहब बड़ा अहम और बड़ा पेचीदा मौजू जो है आपने छेड़ दिया है, ये वही वाली बात है जैसे वो शहद की मक्खियों के छत्ते के अंदर हाथ डालने वाली बात है, लेकिन खतरे वाली नहीं, मतलब कहने के ये कि पेचीदा है। बहरहाल आप उसको जो है हमारे नाज़रीन को हमें समझाने की कोशिश कर रहे हैं। आपने बताया कि ग़ज़ाओं के बारे में बात कर रहे थे और फिर आपने प्रोसेस्ड फूड जो बनाई जाती है उसके ऊपर बात की, कि आपने कहा कि ये एक जो बहुत अहम वजह है बीमारियों की वो यही ग़ज़ाएँ हैं जो आजकल जो है पैकेटों में और जो है डब्बों में और कैंस में जो आती हैं, बहरहाल इस पर बात कर रहे थे। तो डॉक्टर साहब मैं आपका ज़्यादा टाइम नहीं लूँगा। जी
बैक्टीरियाज जो हमारे बॉडी के अंदर रहते हैं उनके मुतालिक बात हो रही थी, एक दो बातें मैं दोहरा कर
जी ज़रूर
बात जो है वो आगे चलाऊँगा। आपको मैंने बताया था कि माँ, अब जाहिर सी बात है वो भी इंसान है, उसके भी गट में बैक्टीरियाज मौजूद हैं,
निज़ाम में
वही बैक्टीरियाज जो है वो उसके बॉडी के दूसरे हिस्सों में भी मौजूद होते हैं, मतलब कि जो बैक्टीरियाज आपके गट में है वही ऑफ कोर्स ब्लड के थ्रू ट्रैवल करके, मैं फ्रेंडली बैक्टीरियाज की बेसिकली बात कर रहा हूँ,
ठीक है,
वही ट्रैवल करके आपकी बर्थ कैनाल, इवन के आपके सलाइवा में और दूसरी जितनी भी इवन के स्किन में जो है वही बैक्टीरियाज मौजूद होते हैं,
जितने भी मायात हमारे बदन में वहां वो पहुंच जाते
हैं। जी बिल्कुल, इवन के स्किन के ऊपर,
अच्छा
माया नहीं,
ठीक है।
तो अब दूसरी बात ये कि ये अब इस चीज़ पर मुनहसर है कि आपके निज़ाम नज़ाम में अच्छे बैक्टीरियाज हैं या बुरे बैक्टीरियाज हैं,
ठीक है।
जिस तरह एक ईरान के अंदर एक ईरानी उन्हीं रस्तों से सफ़र करके किसी दूसरी शहर पहुंच सकता है, उसी तरह एक फॉरेनर भी जो है वो उन्हीं रस्तों से सफर करके
पहुंच सकता है
किसी दूसरे शहर पहुंच सकता है।
आपने फॉरेनर्स को जो है वो अच्छे बैक्टीरियाज में डाल दिया है।
मैं वैसे एक मिसाल के तौर पर बात समझा रहा हूँ कि जो बैक्टीरियाज अच्छे फ्रेंडली बैक्टीरियाज के लिए जो रास्ते हैं उसी तरह दूसरे बैक्टीरियाज के लिए जो है वो रास्ते हैं। तो अगर आपके निज़ाम में जो है वो बुरे बैक्टीरियाज मौजूद हैं तो जाहिर सी बात है उनके लिए भी रास्ते खुले हैं, वो भी उन तमाम जगहों के ऊपर पहुंच जाएंगे जहां पर बुरे बैक्टीरियाज
बिल्कुल ठीक है।
अब मैंने आपको पिछले प्रोग्राम में बताया था कि हमारी आप ये समझे कि 90% जो बीमारियां आ रही हैं वो सब की सब इन बैक्टीरियाज के साथ, जो हम वो हिंदी का लफ्ज है खिलवाड़ कर रहे हैं,
खिलवाड़ करते हैं, ठीक है,
उधर से आ रही हैं,
ठीक है।
और उसमें जो बुनियादी वजह है वो हमारा जो एक्सपोजर होता है हमारे एनवायरनमेंट के साथ, वो बेसिकली हमारी गजा है, इसके अलावा हमारे डाइजेस्टिव सिस्टम में और कोई चीज जाती नहीं है, गजा जाती है। अब वहां वो बैक्टीरिया फ्रेंडली कैसे होते हैं और फ्रेंडली के बजाय वहाँ आया वही बैक्टीरिया जो है वो डेंजरस बैक्टीरिया बन जाते हैं या नए बैक्टीरिया जो है वो डेंजरस आते हैं, इसकी तरफ जो है वो थोड़ी बात करेंगे। दूसरी बात इस चीज़ पर करेंगे कि अगर ये बैक्टीरियाज इतने कारामद हैं और जैसा कि मैंने पिछले प्रोग्राम में बताया 80% हमारा इम्यून सिस्टम जो है,
ठीक है,
वो बेसिकली हमारे निज़ाम इन्हज़ाम में मौजूद है,
सही है,
और जितना इम्यून सिस्टम हमारा एक मुल्क की दिफाई फौज जितना बड़ा किरदार अदा करती है, आप ये समझें कि ये उसके रूल एंड रेगुलेशन और ये आर्मी चीफ हैं हमारे इम्यून सिस्टम के, बैक्टीरिया जो हैं,
ठीक है।
अब जब ये इतना बड़ा किरदार अदा करते हैं तो उसके बावजूद हम अपने माशरे में बीमारियां क्यों देख रहे हैं और आए रोज हमें नित नई बीमारियों से मुतारिफ क्यों किया जाता है, इसकी वजूहात पर जो है वो थोड़ी गुफ्तगू करेंगे।
जी जरूर।
پہلی بات یہ کہ تمام چیز شروع ہوتی ہے ماں سے,
ٹھیک ہے,
اور ماں کی غذا سے.
صحیح ہے,
آپ نے میرے اکثر پروگرامس میں دیکھا ہوگا میں سب سے زیادہ جو ہے وہ اسی چیز کے اوپر زور دیتا ہوں, اور میرا اسپیشلائزیشن بھی تھوڑا اسی کی طرف جو ہے وہ
فوکس کیا ہوا اپنے.
اب مائیں کس حساب سے اور کون سی غذا لیتی ہیں, اس غذا میں آیا قدرتی غذائیں شامل ہیں یا نہیں, اس غذا میں آیا فوڈ پروسیسڈ ہے. اب جیسے جیسے دور آگے بڑھتا جا رہا ہے آپ دیکھ رہے ہیں کہ ہماری غذاؤں کے اندر سے ایون کہ جو قدرتی غذائیں ہیں وہ قدرتی غذائیں بھی جب تک پروسیس نہ ہوں ہم لوگ اس کو کھاتے ہوئے ڈرتے ہیں.
ٹھیک ہے,
مثال کے طور پر ہم کھلا دہی لینے سے ڈرتے ہیں اور ہم بازار میں جاتے ہیں ڈبے میں جو ہے وہ دہی لیتے ہیں, اوپر ہم نے لیبل ضرور پڑھنا ہوتا ہے کہ پاسچرائزیشن, پاسچرائز یا ہوموجنائزڈ. اس کے اوپر میں دوسرے پروگرام میں بات کر چکا ہوں کہ آیا یہ درست ہے یا نہیں.
ٹھیک,
تو یہ تمام چیزیں صبح سے شام جو ہے وہ ہم فیڈ کرتے ہیں.
ٹھیک ہے,
اب یہ تمام چیزیں بیکٹیریا جو وہاں پر موجود ہیں, یہ تمام چیزیں وہاں کے بیکٹیریا جو ہے گٹ کے بیکٹیریا, یہ ان کو ایز اے فوڈ ریکوگنائز نہیں کرتے.
ٹھیک ہے,
اور نتیجہ یہ ہوتا ہے کہ وہ اس سے اپنی خوراک حاصل نہیں کر پاتے.
ٹھیک ہے,
یا آپ کی باڈی کو وہ خوراک حاصل نہیں کر پاتے تو وہ ظاہر سی بات ہے خوراک ان کے پاس نہیں ہوگی تو ان کی غذائیت بھی نہیں ہے.
ٹھیک ہے,
اور وہ آپ جو وہاں کام کرنے کے لیے بیٹھے ہوئے ہیں وہ کام نہیں کر سکتے
جو فائدہ انہوں نے آپ کو پہنچا.
جی بالکل, اور وہیں سے پھر آپ کا جو ہے وہ امیون سسٹم بریچ ہوتا ہے, آپ کی جتنی پروٹیکٹیو لیئرز ہیں
اچھا
وہ سب کی سب ڈسٹرب ہوتی ہیں, اور یہی غذا جو ہے وہ بعد میں بیماریوں کا جو ہے وہ سبب بنتی ہے, اور ہمارا جسم بھی ایون کہ جسم میں انٹری کے اوپر ہمارا جسم بھی ان چیزوں کو ریکوگنائز نہیں کرتا ایز اے فوڈ.
ٹھیک,
کیونکہ ایولیوشن ارتقاء کا جو سلسلہ چلا آ رہا ہے اس کے اندر انسان اور غذاؤں اور انوائرمنٹ کا جو ریلیشن ہے وہ آپ یہ سمجھیے کہ ایک اٹوٹ رشتہ ہے.
ٹھیک ہے,
وہ ایک دوسرے کو پہچانتے ہیں.
ٹھیک ہے,
وہ ہمارا جسم یہ بھی پہچانتا ہے کہ کون سی چیز جو ہے وہ باڈی کے لیے بہتر نہیں ہے اور کون سی چیز باڈی کے لیے بہتر ہے, فرینڈلی ہے کون سی انفرینڈلی ہے.
ٹھیک ہے,
اور وہ پھر اس حساب سے جو وہ ریئیکشن کرتا ہے. اب فوڈ لائف پروڈکٹس یا فوڈ پروڈکٹس کو آپ ایز اے فوڈ جو ہے وہ اپنے ڈائجسٹو سسٹم میں ڈال رہے ہیں.
ٹھیک ہے,
تو آپ تو شاید سمجھ رہے ہیں یا اپنے آپ کو آپ دھوکہ دے رہے ہیں یا آپ لاعلمی میں ہیں کہ بھئی میں نے غذا کھائی ہے, لیکن آپ کا ڈائجسٹو سسٹم جو کہ تقریباً ایک سے دو لاکھ سال سے زیادہ کا عرصہ ہو چکا ہے انسان کو ارتقاء میں آئے, وہ اس چیز سے دھوکہ نہیں کھا سکتا. اس نے اس کو اسی حساب سے جو ہے وہ ڈیل کرنا ہے جس پر وہ ٹرین ہوا ہوا ہے.
ٹھیک ہے, ٹھیک ہے ڈاکٹر صاحب, اس پہ آگے بات کریں گے ہم کہ کیا ہمارا میدا جو ہے, کیا ہمارا نظام جو ہے وہ غذائیں جو ہم لوگ استعمال کر رہے ہیں ان کو پہچان پا رہا ہے غذا کے طور پہ یا نہیں. ابھی فیلن ہم چلیں گے حسن کے پاس. جی حسن,
ناظرین اس وقت 6:51 ہو رہے ہیں تہران کے وقت کے مطابق, اور آپ پروگرام صبح زندگی ملاحظہ فرما رہے ہیں. چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے.
جی ناظرین, خوش آمدید آپ کو کہتے ہیں, اور امید کرتے ہیں کہ آپ لوگوں نے جو ہے ہلکی پھلکی سی موسیقی سنی ہوگی, تازہ دم ہو گئے ہیں. چلیں گے ہم دوبارہ ڈاکٹر صاحب کے موضوع کی طرف. موضوع ڈاکٹر عثمان خالق آج جس موضوع پہ بات کر رہے ہیں وہ موضوع ہے کہ آیا وہ غذائیں جو ہم آج کل استعمال کر رہے ہیں وہ غذائیں ہیں بھی صحیح یا نہیں, اس پہ بات ہماری ڈاکٹر صاحب سے چل رہی ہے. جی ڈاکٹر صاحب,
اب وہی چیزیں جن کو ہمارا جسم جو ہے وہ ریکوگنائز نہیں کرتا وہیں پر بیکٹیریا جو ہے وہ اس کو ریکوگنائز نہیں کرتے.
ٹھیک ہے,
اور نتیجتاً ان کو ان کی غذا نہیں ملتی, ہمیں ہماری غذا نہیں ملتی, اس لیے ہم سارے جو ہے وہ انرجی ڈپلیٹیڈ موڈ, ہم لوگوں کا بغیر کسی وجوہات کے جو ہے وہ خراب رہتے ہیں, ہمیں خود فیل ہوتا ہے کہ ہمارے جسموں میں وہ انرجی موجود نہیں ہے پہلے جیسے, یا ایون کے پرانے دور کے لوگوں جیسے کام ہم جو ہے وہ نہیں کر سکتے.
نہیں کر پاتے, صحیح.
اس کی وجوہات یہی ہیں کہ بیکٹیریاز کو بھی جو ہے وہ انرجی نہیں ملتی, آپ کی باڈی کو بھی انرجی نہیں مل رہی, نتیجتاً بیکٹیریاز جو ہے وہ مرنا شروع ہو جاتے ہیں وہاں پر.
اچھا,
لیکن اس فوڈ کے اندر آپ کو وہ ڈینجرس بیکٹیریاز ملیں گے اس پروسیسڈ فوڈ کے اندر.
ٹھیک ہے,
یا آپ کے انوائرمنٹ میں پھر آپ سانس کے ذریعے جو بیکٹیریا لیتے ہیں, یا آپ کا منہ جب بھی کھلتا ہے اس میں بھی بیکٹیریاز انجیسٹ ہوتے ہیں. جب وہاں پر آپ کے گٹ میں نارمل بیکٹیریاز موجود نہیں ہوں گے, فرینڈلی بیکٹیریاز موجود نہیں ہوں گے, یہ بیکٹیریاز جو ہے وہ آپ کے جسم میں جا کر آپ کے نظام میں جا کر وہاں اپنی آبادی جو ہے وہ بڑھانا شروع کر دیتے ہیں. عام طور پر جو آپ کے فرینڈلی بیکٹیریاز ہوتے ہیں وہ اس چیز پر چیک رکھتے ہیں کہ یہ انٹری نہ کریں, اگر انٹری کر بھی لیں تو یہ وہاں پر پھل پھول نہ پائیں,
چپک نہ سکیں, وہ جو اس کی جو لائننگ ہے وہاں پر
چپک نہ سکیں, اور آپ وہاں پر سروائیو نہ کر پائیں.
ٹھیک ہے,
کیونکہ انہوں نے اگر سروائیو کرنا شروع کیا تو آف کورس یہ دونوں کمپٹیشن میں آ جائیں گے, فرینڈلی بیکٹیریاز اینڈ ان فرینڈلی بیکٹیریاز.
ٹھیک ہے,
اور اگر یہ تعداد میں زیادہ ہو گئے تو ان کی خوراک تو کھائیں گے ہی کھائیں گے,
صحیح ہے,
ان کو اپنی خوراک کی بھی فکر ہے جو ہمارے فرینڈلی بیکٹیریاز ہیں, لیکن ان کو یہ بھی پتا ہے کہ یہ جسم کو بھی جو ہے وہ بہت نقصان پہنچائیں گے,
ٹھیک ہے.
لیکن جیسے ہی آپ اپنے جو فرینڈلی بیکٹیریاز ہیں ان کو ریپلیٹ کرتے ہیں, ختم کرتے ہیں وہاں سے, تو آف کورس یہ تو آپ کے کنٹینیوس ایکسپوجر ہے انوائرمنٹ کے ساتھ, ٹاکسنز ہیں آپ کی فوڈ ہے, اس میں یہ بیکٹیریاز جو ہے وہ جاتے ہیں اور وہاں پر یہ پاپولیٹ ہونا شروع ہو جاتے ہیں,
ٹھیک ہے,
جس کے جواب میں یہ بیکٹیریاز نہ صرف آپ وہاں ٹاکسنس کریٹ کرتے ہیں, آپ نے خود ڈاکٹر ہیں آپ نے پڑھا ہوگا ہماری مائکرو بایولوجی آدھی جو ہے وہ
بالکل
ٹاکسنز اور اس سے جو ہے وہ پیدا شدہ بیماریوں کے اوپر جو ہے وہ بات کرتی ہے, اور ٹاکسنز نہ بھی پیدا کریں تو وہاں پر یہ جو انٹروسائٹس یا گیسٹرو انٹیسٹینل سسٹم جو سیلز ہوتے ہیں یہ ان کو ڈیمیج کرتے ہیں, یہ اپنی خوراک وہاں سے لیتے ہیں, کیونکہ سیل بذات خود آپ کو معلوم ہے کہ سیلز جو ہے وہ لپڈز یعنی فیٹس اور پروٹین سے مل کر بنا ہے,
ٹھیک
ہے, اور وہاں پر اس میں گلوکوز بھی موجود ہوتی ہے, تو یہ بیکٹیریاز وہاں سے اپنی خوراک لیتے ہیں اور ڈائجسٹو سسٹم کو انتہائی
کمزور کر دیں گے,
کمزور کرتے ہیں, اس کو ڈیمیج کرتے ہیں, اور یہ ایک پروٹیکٹیو لیئر ہوتی ہے آپ کی ڈائجسٹو سسٹم, جب اس کو یہ ڈیمیج کریں گے تو وہ پروٹیکٹیو لیئر ساری ختم ہو جائے
خراب ہو جائے. اچھا ڈاکٹر صاحب, یہاں پر ایک سوال آپ سے پوچھنا چاہوں گا میں کہ دوست بیکٹیریا جو ہیں وہ جو بیٹھے ہوتے ہیں وہاں پر, تو وہ جب انہوں نے غذا لینی تھی کیا وہ ہمارے اپنے سیلوں کو تنگ نہیں کرتے, جیسے ابھی آپ نے کہا کہ جو بیکٹیریا جو دشمن بیکٹیریا ہے وہ جو ہے خود نظام کے سیلوں کو پکڑ کے اس میں سے جو ہے ان کا کھانا لینا شروع کرتے ہیں؟ اس پہ جواب لوں گا ڈاکٹر صاحب آپ سے, لیکن یہاں پر ہم نے جانا ہے حسن کے پاس, حسن بھی کچھ جو ہے ہمارے لیے مزیدار چیزیں لے کے آئے ہیں, دیکھتے ہیں ہم لوگ تھوڑا سا دیکھتے ہیں حسن کیا لے کے آئے ہیں.
بہت بہت شکریہ, تھوڑا بہت زیادہ نہیں, تھوڑا بہت آپ کے گفتگو سے بھی مربوط ہے ہماری بات,
بہت شکریہ.
اور اس حوالے سے ناظرین کے ہم لوگ سمجھتے ہیں کہ دنیا بھر میں جو مختلف ہم لوگوں کو پریشانیاں پیش آ رہی ہیں وہ صرف اور صرف بڑے پیمانے پر ہوتی ہیں, اور سارے یعنی ہر چیز دنیا میں اکٹھا ہو گئی ہے تاکہ ہمارے لیے کوئی مسئلہ کھڑا کرے, لیکن دیکھا گیا ہے کہ بہت چھوٹی چیزیں, مثال کے طور پر خلیوں کے لیول کی چیزیں یا اس سے چھوٹی چیزیں, وہ بھی ہمارے لیے نقصان دہ ثابت ہو سکتی ہیں, یا کم سے کم ہمارا نقصان ان پر اثر یعنی ڈال سکتا ہے. تو اس میں قصہ یہ ہے کہ دیکھا گیا ہے کہ جو مرد بیکار ہوتے ہیں, بیکار سے مطلب یعنی تھوڑے عرصے کے لیے, خصوصاً 30 سے 40 سال کے بیچ میں یا 30 سے 35 سال کے بیچ میں, ان پر زیادہ برا اثر پڑتا ہے اور وہ بہت جلد بڑھاپے کی طرف جاتے ہیں بنسبت ان مردوں کے جو کام جن کے پاس ہوتا ہے اور مسلسل کام پہ جاتے رہتے ہیں. بہرحال خدا کی طرف سے اس کا انتظام کیا گیا ہے. جو چیز دیکھی گئی ہے کہ فن لینڈ میں ایک ابھی حال میں تحقیق ہوئی, 5,420 میں نہیں بلکہ 5,620 لوگوں پر یہ تحقیق ہوئی ہے, مرد اور عورت, سن 1997 سے 2000 تک, لیکن تحقیق تو اس وقت ہوئی تھی لیکن رک گئی تھی, اس وقت پھر سے وہ شروع ہوئی, اور اس تحقیق میں پتہ چلا کہ جو مرد بہرحال اس مسئلے کا شکار رہتے ہیں کہ یا گھر پر رہتے ہیں مختلف وجوہات کی بنا پر کام پہ نہیں جا سکتے, وہ بڑھاپے کا زیادہ شکار ہوتے ہیں. کس لیول پر لیں, کس پیمانے پر آپ دیکھیے, اور یہ اس سطح پر پہلی تحقیق تھی, وہ بھی مولیکولر یا کہہ سکتے ہیں ڈی این اے کے لیول پر. دیکھا گیا کہ ایک خاص چیز ہوتی ہے ڈی این او میں, اس میں ٹیلومیئرز ان کو کہتے ہیں, کہ وہ ان کا کام یہ رہتا ہے کہ جیسے ہم لوگوں کے فیتا جو ہوتا ہے ہم لوگوں کا, اس میں ایک پلاسٹک کا سرا ہوتا ہے, وہ ویسے ڈی این اے کو جوڑے رکھتا ہے, اسی وہی کام کرتا ہے, اور یہ عمر کے ساتھ ساتھ وہ حصہ کم ہوتا جاتا ہے, اور دیکھا گیا ہے کہ بڑھاپے میں اسی کی وجہ سے یعنی اگر یعنی جو ختم ہوتا ہے, ختم ہوتے ہوتے کمزوری آ جاتی ہے, سارے یعنی کیسے ڈی این اے کے جو مختلف حصے ہوتے ہیں وہ آپس میں کھل جاتے ہیں اور دیگر مسائل پیش آ سکتے ہیں, یا بہرحال مختلف بیماریاں اسی کی وجہ سے. سب سے زیادہ چیز جو دیکھی گئی ہے وہ ہے ڈائبٹیز ٹائپ 2 اور دل کی بیماریاں اس کے چھوٹے ہونے کی وجہ سے ہوتی ہیں. تو دیکھا گیا ہے کہ جو مرد بیکار رہتے ہیں اس میں رفتار اس کے چھوٹے ہونے کی تیز ہو جاتی ہے, اور یہ بہت ہی ان کے لیے نقصان دہ, یعنی بڑھاپے کی طرف جتنا چھوٹا ہوگا اتنا ہی زیادہ انسان بوڑھا ہوگا. تو اور خواتین میں یہ چیز دیکھی گئی کہ جو خواتین کام کرتی ہیں یعنی حد سے زیادہ جو کام کرتی ہیں, ان میں یہ چیز دیکھی گئی ہے کہ وہ ٹیلومیئرز اس کے جو ہیں وہ چھوٹے ہونے لگتے ہیں. تو یہ دکھاتا ہے کہ خدا کی طرف سے جو نظام ہے, اور کہا جاتا ہے کہ مرد کے لیے عبادت قرار دیا گیا ہے کام کرنے کو, اس کی وجہ یہی ہے. ہو سکتا ہے کہ ایک زمانے میں لوگوں کو سمجھانا بہت مشکل ہو, لیکن آج کے دور میں جب اس سطح پر اس پیمانے پر تحقیقات ہو رہی ہیں, لوگوں کو سمجھانا عقلی دلائل سے بہت آسان ہو گیا ہے اس کا. چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد ایک اور بہت زبردست اور مفید چیز آپ کی خدمت میں پیش کریں گے. اچھا یہ بتائیے, کھانا کس وقت زیادہ مزے کا ہوتا ہے؟ جب خاص اس میں وہ جو رطوبت ہوتی ہے وہ باقی رہے اور بہت ہی یعنی موئسٹ اور بہت ہی زبردست مزہ اس میں باقی رہے. اگر خشک ہو جائے تو اتنا مزہ نہیں آتا. ہر چیز میں تقریباً ہر کھانے میں تقریباً یہی چیز ہے. تو مائکرو ویو میں گرم کرنے سے یہ مسئلہ پیش آ جاتا ہے کہ کھانا بہت خشک سا ہو جاتا ہے, عجیب سا مزہ ہو جاتا ہے. بہترین کھانا بھی اس میں رکھیں, بعض لوگ تھوڑا سا پانی اس میں ڈال دیتے ہیں, لیکن ایک زبردست چیز بنائی گئی ہے اور وہ کام یہ کرتی ہے کہ بظاہر بالکل وہی پلاسٹک کے برتنوں کی طرح ہے جو آپ کھانے کے اوپر رکھتے ہیں, شفاف پلاسٹک, لیکن اس کا کام یہ ہے کہ اس کو بالکل ایئر ٹائٹ کر دیتا ہے, یعنی ہوا بالکل اندر نہیں جا سکتی اور باہر بھی نہیں نکل سکتی. تو کھانے میں جو رطوبت ہوگی وہ اسی میں باقی رہے گی, اور یہ بہت ہی مفید چیز ہے اس لحاظ سے کہ یعنی بہت ہی سستی ہے اور اس لحاظ سے بہت ہی اچھی ہے کہ یعنی کھانا جو ہے ایک طرف بالکل تازہ رہے گا اور اس کے مفید اجزاء اس میں رہیں گے, اور یہ ہے کہ بالکل گرم آپ کی خدمت میں آئے گا اور مزہ بھی ویسے ہی رہے گا جیسا آپ چاہ رہے ہیں. ایک اور کام جو آپ کر سکتے ہیں, بعض لوگ تھوڑا جیسا کہ میں نے پانی کا اضافہ کرتے ہیں, لیکن اگر یہ کام آپ کریں کہ مائکرو ویو میں گرم کرتے وقت ہر ایک منٹ پر باہر لائیں, اگر برتن یعنی ایسا کھانا ہے اس کو چلایا جائے تو اس کو ایک بار چلا دیجئے اور پھر سے اس کو گرم کرنے کے لیے رکھیے, کیونکہ مائکرو ویو میں ہوتا یہ ہے کہ مولیکولر لیول پر جو یعنی گرم کرتا ہے کھانا مائکرو ویو, اس میں یہ ہوتا ہے کہ پہلے جہاں پہ پانی کے اجزاء زیادہ ہوتے ہیں وہ تیزی سے گرم ہوتے ہیں. اسی لیے آپ نے دیکھا ہوگا کہ سوپ جیسی چیزوں میں وہ جو میں کہہ سکتے ہیں سالن طرح کا حصہ یا جو لکوڈ طرح کا جو حصہ ہے وہ تیزی سے گرم ہو جاتا ہے اور باقی جو ہیں بعض وقت دیکھا گیا ہے بالکل ٹھنڈا رہتا ہے. تو یہ کام آپ کر سکتے ہیں, کباب ٹائپ کی چیزیں اگر گرم کر رہے ہیں تو اس کو بیچ میں ایک بار پلٹ دیجئے تو وہ بہت بہتر طریقے سے گرم ہو سکتا ہے. ایک ویب سائٹ بھی ہے kitchen.com, ہم اپنے ساتھیوں سے کہیں گے وہ یہاں نیچے لے آئیں, وہ اس پہ آپ بہت ہی مفید چیزیں کھانے پکانے کے حوالے سے اور اس طرح کے ٹپس آپ ملاحظہ فرما سکتے ہیں. تو چلتے ہیں خرم کے پاس.
بہت شکریہ حسن, بہت مفید گفتگو آپ کی رہی. ہمارے پاس ڈاکٹر عثمان خالق ہمارے ساتھ موجود ہیں, چلتے ہیں ڈاکٹر صاحب کے پاس. جی ڈاکٹر صاحب, آپ جو ہے بات کر رہے تھے, آپ کا وقت محدود ہے اس وجہ سے آپ اپنی بات کر رہے تھے.
جی تو وہاں پر یہ بیکٹیریا جو ہے وہ ڈیمیج ہوتے ہیں. آپ کی آپ کا سوال سوری مجھے بھول گیا.
جی میرا سوال بس یہ تھا کہ جو دوست بیکٹیریا ہیں انہوں نے جب کھانا کھانا ہوتا ہے تو جیسے آپ نے کہا دشمن بیکٹیریا جو ہیں وہ ہمارے جو نظام کے سیلز ان سے لے لیتے ہیں, تو کیا دوست بیکٹیریا بھی یہ کرتے ہیں؟
نہیں, دوست بیکٹیریا اصل میں ہماری خوراک سے ہی حاصل کرتے ہیں.
ٹھیک,
لیکن وہ خوراک کا وہ حصہ حاصل کرتے ہیں جو کہ ہمارا نظام اس کو ڈائجسٹ نہیں کر سکتا.
اچھا ٹھیک, جی بالکل. اضافی جو چیز
جی وہ اس سے خود بھی خوراک حاصل کرتے ہیں اور اس سے ایسے نیوٹریئنٹس جو ہے وہ انزائمیٹک پروسیس کے تھرو جو ہے وہ نکالتے ہیں اور اسے ہماری باڈی میں بھی ابزارو کرواتے ہیں اور ہماری باڈی کے لیے بھی, اسی لیے اس کو سمبائیوسس یا سینرجیٹک ریلیشن شپ کہا جاتا
ہے. اس میں بالکل ٹھیک صحیح.
یہاں پر اب پھر ماں کی جو ہے وہ صحت کی بات آتی ہے, وہی اب یہ آپ ساری چیزوں کو سم اپ کریں اور آپ پھر دیکھ لیں کہ جب آپ اس ان پزلس کے ڈفرینٹ ٹکڑوں کو آپ وہاں ڈالیں گے اور ماں کے پھر گٹ بیکٹیریا اور وہی بیکٹیریاز جو ہے پھر سلائیوا میں برتھ کینال میں موجود ہوں گے, پھر جب بچے کی پیدائش ہوتی ہے بچے کی پیدائش کے بعد جو ہے وہی بیکٹیریاز جس طرح میں نے آپ کو بتایا کہ وہ تھرو دا برتھ کینال پیسنگ کے وقت جو ہے وہ انجیسٹ کرتا ہے اور وہی اس کے گٹ بیکٹیریا گٹ فلورا بنتا ہے اور اس کو گٹ فلورا بنتے ہوئے تقریباً 2 سے 4 ہفتے یعنی کہ تقریباً 1 مہینے کا جو ہے وہ وقت لگتا ہے.
ٹھیک ہے,
اس کے اندر اب اس کے بعد جو ہم اگر تو ماں کے بیکٹیریاز اچھے ہیں نارمل ہیں تو وہ بچے کو جو ہے وہ ایک انتہائی اچھے بیکٹیریاز جو ہے وہ مہیا کر رہی
ہے.
اگر نہیں ہیں تو آپ یہ سمجھیں کہ یہاں سے آپ کے بچے کی بیماریوں کا آغاز شروع ہو گیا.
ٹھیک ہے,
دوسری چیز جو ہے وہ یہ ہے کہ آج کل ٹرینڈ بڑھتا جا رہا ہے کہ مائیں جو ہے وہ خود دودھ نہیں پلاتی بلکہ فیڈر کا دودھ پلاتی ہیں. جو ماؤں کا دودھ ہوتا ہے ایون کہ اگر ماں کے بیکٹیریا جو ہے وہ صحیح نہیں ہے لیکن یہ ہے کہ ان کی دودھ تک رسائی نہیں ہوتی, جس طرح آپ نے کہا کہ تمام مایا میں جو ہے وہ
پہنچ
جاتا ہے لیکن دودھ میں نہیں ہوتی,
نہیں پہنچتے,
اور وہاں پر ایسی اینٹی باڈیز اور ایسے جو ہے وہ پروٹینز اور فیٹس موجود ہوتے ہیں جو کہ اگر آپ کے گٹ کے اندر جو ہے وہ فلورا پہنچ بھی چکا ہو اس قسم کا تو وہ اس کو جو ہے وہ ڈیمیج کر دیتے ہیں یا اس ان کو جو ہے وہ
خراب کر
صحیح طریقے سے جو ہے وہ ڈیل کر لیتے ہیں.
صحیح ہے,
یہاں سے یہ چیزیں سٹارٹ ہوتی ہیں. اس کے بعد پھر جو ہے وہ بچوں کی جو بیماریاں ہیں اس کے اندر میں 2-4 دوائیوں کے صرف نام لوں گا, ڈاکٹر حضرات بغیر سوچے سمجھے جو وہ اینٹی بایوٹکس کے کورسز ایون کہ ہماری ویکسینز اور ایون کہ کارٹیکوسٹیرائڈز,
ٹھیک ہے,
یہ تمام کی تمام چیزیں اگر آپ کے بیکٹیریاز موجود ہیں نارمل ان سب کے سب کو جو ہے وہ ختم کر دیتی ہیں, یہ اکثریت کو ختم کر دیتی ہیں اور فوڈس کے تھرو ہم جو ہے وہ ان فرینڈلی بیکٹیریاز کو پہنچا سکتے ہیں. لیکن ये बैक्टीरियाज रिकवर होने में जो है वो तकरीबन 1 महीने से 2 महीने या इससे भी ज़्यादा का जो वक्त ले सकते हैं। और आपको मालूम है कि 1 महीने से 2 महीने जाहिर सी बात है हम फिर रोज़े तो रख नहीं रहे होते, हमारी कॉन्टीन्यूस वो फूड चल रही होती है जो कि ख़तरनाक होती है। और वो
सही, बहुत बहुत शुक्रिया डॉक्टर साहब, आपका मौजू जो है वो आगे चलने वाला है और इसके ऊपर बात जो है बहुत ज़्यादा रहती है। लेकिन एक जो चीज़ मुझे समझ आई आपकी बातों से वो ये है कि माँ की सेहत का ख्याल रखना बहुत ज़रूरी है। और दूसरी चीज़ जो आपने बताई वो ये है कि ये जो चीज़ें जो हम खा रहे हैं आया ये वाकई वो ये वो वाली बात आ रही है कि हमें जो है वो ताज़ा चीज़ें जो कहते थे कि जी वो जो कुदरती चीज़ें होती हैं उनका इस्तेमाल करना चाहिए बजाय इसके कि जो है हम सिंथेटिक चीज़ों की तरफ।
जी वो आपने सुना होगा यू आर व्हाट यू ईट, लेकिन आजकल कुछ साइंटिस्ट हैं न्यूट्रिशनिस्ट हैं वो इस चीज़ पर आ रहे हैं कि यू आर नॉट व्हाट यू ईट, यू आर व्हाट योर बॉडी डील्स विद व्हाट यू ईट।
हाँ सही, बहुत बहुत शुक्रिया डॉक्टर साहब, बहुत खूबसूरत आपकी गुफ्तगू रही, इंशाल्लाह जो है इसी गुफ्तगू पे आगे चलाएंगे हम लोग। आपका आने का भी बहुत शुक्रिया अदा करता हूँ। चलते हैं हसन के पास। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम, मैं देख रहा हूँ कि कैमरा भी मेरे ऊपर नहीं आया है, अभी आएगा। हाँ आ गया। एक तो मैं शुक्रिया अदा करूँगा जिन लोगों ने इस वक्त हमें यानी हमारे लिए मैसेज भेजा है फेसबुक के ज़रिए। सबसे पहले तो मैं अपने रुबाब बहन का शुक्रिया अदा करूँगा, उन्होंने भेजा एक तो सुबह को ये देखिए आप लोग हम लोग उठ के प्रोग्राम देखते हैं, और अगर आप तारीफ़ें नहीं करेंगे मजबूरन हम लोग खुद तारीफ़ करेंगे, उन्होंने हम लोगों के प्रोग्राम की तारीफ़ की है। और दूसरी चीज़ ये है कि मैं दबीज़ मेहदी मेरे ख्याल में उन्होंने अपना नाम दिया है, बहुत ही शुक्रिया कि आपने भी कमेंट लिखा। और इसके अलावा लगारी साहब ने भी भेजा है, मैं वो अभी पढ़ूंगा। सब्र के हवाले से उन्होंने एक चीज़ भेजी है और एक बहुत ही खूबसूरत सा कमेंट भी हम लोगों के लिए आया है, वो मैं आपको बताऊंगा। चलते हैं एक ब्रेक लेते हैं और उसके बाद आपकी खिदमत में हाजिर होंगे। जी नाज़रीन, फिर से खुश आमदीद आपको कहते हैं। मैं काफ़ी देर से कोशिश कर रहा हूँ कि लगारी साहब के मैसेज सही तौर से पढ़ूँ, और उसमें उन्होंने लिखा है कि सलाम हसन और खुर्रम भाई, वालेकुम अस्सलाम, उम्मीद है आप खैरियत से होंगे। और सब्र किसी भी मुश्किल को बर्दाश्त करना, सब्र के साथ तो शुक्र है अल्लाह का मेरे ख्याल में, और ख़ुदा ने उसे यानी आजमाइश दी है और उसे सब्र करना है। तो ये यकीनन इसी तरह होगा जैसा कि आपने कहा है, और यानी ये बहुत ही इस लिहाज से बहुत मुफीद है ये खुर्रम, सब्र करना हम लोगों को बहुत सारी चीज़ें सिखा देता है।
ठीक है,
एक चीज़ जो देखी गई है कि हर मुल्क का एक झंडा होता है,
ठीक है,
और उस परचम के ऊपर मुख्तलिफ निशान होते हैं। हर चीज़ जो है चाहे वो रंग हो चाहे कोई निशान हो, किसी चीज़ की अलामत होती है,
सही है।
चाहे वो मुख्तलिफ हैं जो उस मुल्क की खसूसियात हैं,
ठीक है,
या उसके अवाम की कोई ख़ास पहचान है उसके बारे में होती है,
सही।
अगर हम देखें हमारे मजहब की भी एक बहुत ही अहम पहचान यही सब्र है,
सही।
और उसमें यानी अगर आप देखें जो हमारे आइम्मा रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम सब ने इसी सब्र के ज़रिए अपना काम यानी आगे बढ़ाने की कोशिश की, इस्लाम को आगे बढ़ाने, तो यकीनन ये हमारा परचम भी हो सकता है।
बिल्कुल, इसमें कुछ शक ही नहीं है, हमारे आइमा पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने सबने सब्र का दामन कभी नहीं छोड़ा,
बिल्कुल,
इसमें तो कुछ शक ही नहीं। जी हमारे साथ जो है डॉक्टर आतिया निशात साहिबा हिंदुस्तान से हमारे साथ मौजूद हैं, मैं आपकी खिदमत में सलाम अर्ज करता हूँ।
वालेकुम अस्सलाम।
अच्छा एक चीज़ मैं पूछ लूँ?
जी ज़रूर।
डॉक्टर साहब एक चीज़ जो मैं पूछना चाह रहा हूँ वो इस हवाले से, ये नगेट्स और इस तरह की चीज़ें, अभी हाल में ही कोई कुछ अरसे कबल हमने एक चीज़ बताई थी नगेट्स के हवाले से, ये जो मार्केट में मिलती हैं कि उसमें सिर्फ 10-20% उसमें गोश्त होता है,
बाकी क्या
और
होता
है? बाकी जो है चर्बी हड्डी।
अच्छा,
और बाज़ ममालिक जो है जो चीज़ मिल गई उसमें खून वून भी डाल देते हैं। तो इसमें क्या करना चाहिए कि क्या ऐसी चीज़ें, और उसमें ये था कि सख्ती से मना किया गया था, काफ़ी मोतबर जगहों से यानी उसकी तायद हुई थी, और उन्होंने कहा था कि बिल्कुल इसको इस्तेमाल न किया जाए जहाँ तक मुमकिन हो। क्या हम लोगों को ऐसी चीज़ें बच्चों को देनी चाहिए? हाल में कोई कह रहे थे नहीं बच्चे जो हैं वो आराम से खा सकते हैं ऐसी चीज़ें।
जिस रिसर्च के बारे में आप जिक्र कर रहे हैं वो 2008 में पबमेड में शाया हुई थी, वो रिसर्च वो दरअसल ओहायो में यूएसए में की गई थी वो, और उसमें ये पाया गया था कि एक्चुअली उन्होंने 8 आउटलेट्स जो होते हैं जहाँ पे बर्गर वगैरह सर्व होते हैं जो नॉन वेजिटेरियन बर्गर होते हैं उस पर ये रिसर्च की गई थी, और वाकई उसमें ये पाया गया था कि कुछ कुछ बर्गर्स में तो महज 2.7 यानी 2.7% ही उसमें एक्चुअल मीट था, हकीकत तौर पर मीट था, और बाकी उसमें पानी और जो आप फरमा रहे थे अभी चर्बी और खून तक भी शामिल था उसमें। और कुछ कुछ में 14% था, लेकिन 14% से ऊपर किसी में भी गोश्त नहीं पाया गया था, जो कि बहुत ही हैरत अंगेज़ इंकशाफ था, क्योंकि इसमें मैं नाम नहीं लेना चाहूँगी, लेकिन बहुत ही ज़्यादा जो हम अक्सर जाते रहते हैं वहाँ पर, इस तरीके के आउटलेट्स भी शामिल थे। तो ये 5 साल पुरानी बात है, इस पर काफ़ी बवाल भी हुआ था, इस पर काफ़ी बहस भी हुई थी, और अब जैसे कि ये जो फूड सेफ्टी अथॉरिटीज़ हैं यूएसए की, खासकर हमारे मुल्क में तो इतनी एक्टिव नहीं होती हैं, उन्होंने काफ़ी इस पर वो किया है कि ये चीज़ ना हो, लेकिन मुझे नहीं लगता कि इस पर बहुत ज़्यादा अभी भी इम्प्रूवमेंट हुई होगी, क्योंकि ये सारे जो भी होते हैं ना, ये
मेरे ख्याल में रابطہ मेरा हम लोगों का मुनक़ता हो गया, बहरहाल माफ़ी चाहते हैं आपसे, बहरहाल सेटेलाइट के ज़रिए और जब मौसम थोड़ा सा ख़राब हो
जी,
मेरे ख्याल में अभी आवाज़ पूरे तौर से मुकम्मल।
अच्छा, मैं यहाँ पर आपको बताते चलूँ कि कल रात जो है मैंने नगेट्स खाए थे, तो जो है मेरी तबीयत ख़राब होना शुरू हो गई।
चले, मैं तो सोच रहा था कि 5 साल पहले मैंने रिपोर्ट बता दी खुश खुश, आपने इसका मतलब वो 5 साल पुरानी भी नहीं सुनी थी।
मैं सुनी है, लेकिन फिर भी वो क्या करें, कभी बार खाना पड़ा। अच्छा, एक बड़ी दिलचस्प बात आपने जो भी बच्चों की बात की, मैंने बहुत देखा
अच्छा,
है।
सही हो गई तस्वीर, चलते अच्छा, हैं उनके पास, चलते पास चलते डॉक्टर रतिया निशात साहिबा के पास चलते
हैं। जी डॉक्टर साहब, बात कर रही थी आप,
मेरे ख्याल में तो फिक्स है तस्वीर
जी। अच्छा, मैं अपनी बात चला लूं अगर आप इजाजत दें।
हाँ,
तो बिल्कुल। तो ये बच्चों के बारे में जो बात की थी कि कहते हैं कि हिंदुस्तान पाकिस्तान में माएँ जो हैं वो, क्योंकि खुद भी वो आप काम शाम पर जाती हैं, तो सुबह वो बजाय इसके के बच्चे के लिए जो है वो अंडा बनाएं ये वो, तो वो नगेट डाले, किसी किस्म के भी वो चिकन के होते हैं, मुर्गी के हो गए, गोश्त के हो गए, उसको डाला, उसको वो दो डब रोटी में डाले और दे दिया बच्चों को। ये तो बच्चों की आजकल फेवरेट गज़ा चल रही है।
बिल्कुल यकीनन, और इसमें यही हम पूछना चाहेंगे डॉक्टर रतिया निशात साहिबा से, वैसे इसी के बारे में वो बता रही थी, हम लोग का रब्ता मुनक़ता हो गया, हमारे साथी बता रहे हैं, फिर से बात हो सकती है उनसे। जी डॉक्टर साहिबा,
जी अच्छा, बिल्कुल, बहरहाल ये है कि खामोशी छाई हुई है।
हम आपसे माफी चाहते हैं, बाज़ वक़्त ये हो जाता है, ऐसे ही कई सेकंड का वक्फा बीच में रहता है दिल्ली स्टूडियो और यहाँ तेहरान से, हम लोग जब बराह रास्त वो कर सकते हैं, इस वक्त मौसम भी क्योंकि बादल ये सब हैं तो
बिल्कुल हो सकता है इसमें, बहरहाल ये चीज़ें चलती रहती हैं। हसन, एक चीज़ जो बड़ी दिलचस्प है वो ये है कि कुछ ज़माना पहले तक जो है वो लोग बोलते थे कि जी कुदरती चीज़ें खाओ, कुदरती चीज़ें खाओ, अब वो लोगों ने बोलना भी छोड़ दिया, क्योंकि अब तो पहले होता था कि चलो इक्का दुक्का कुदरती चीज़ें मिल जाती थी, ताज़ा दूध मिल जाता था, दही मिल जाती थी, अब वो मिलती ही नहीं है, तो वो लोग वैसे ही अब बिल्कुल, क्यों, जैसे अभी डॉक्टर साहब ने बात की, आपने बात की कि अब वो जो नई नस्ल है वो उसको पता ही नहीं है कि वो ताज़ा चीज़ें क्या होती थी, या तो इतना उनको उसके जहन में डाल दिया है कि डब्बे वाली दही खानी है, वो खुली दही जो है उसमें ये नुकसान है। तो ये बातें तो हम सुनते रहे, हम अपने
ये होता ही है कि मसलन जो कुदरती दूध होता है उसमें कुदरती पानी मिला हुआ होता है,
ये भी बड़ा मसला है बिल्कुल, लेकिन फिर भी कहते हैं हसन कि जो चीज़ें उसमें इंडस्ट्री में मिलाई जाती हैं उससे तो बहुत बेहतर है, क्योंकि मैं एक प्रोग्राम देख रहा था, उसमें ये दूध की जो दूध की एक बनाने की कंपनी थी, वो डब्बे में जो दूध देते हैं उसका दिखाया हुआ था कि एक कंटेनर में जहाँ वो दूध रखते थे और उसको प्रोसेस करते थे, वो आप देख लेते तो आप बड़े परेशान हो, ज़मीन के नीचे
दूध पीना भी हम छोड़ दें,
नहीं दूध पीना तो खैर मैंने दूध पीना बहुत अरसे से छोड़ दिया, लेकिन ये है कि बहरहाल ये चीज़ें आप सोच के, जैसे आपने नगेट को भी शामिल कर लिया इस लिस्ट में, तो मुझे लगता है जो आप बहरहाल जाना पड़ेगा किसी गाँव शाँव में, वहाँ पर जो देसी घी के पराठे खाने पड़ेंगे, तो बहरहाल
उसमें काम भी वैसे ही करना पड़ेगा, वरना देसी पराठे के साथ जो है वो काफ़ी मसाइल पैदा हो सकते हैं। हम साथ ही हमारे बताएंगे कि हमारा रब्ता फिर से हुआ है डॉक्टर रतिया निशात साहिबा से या नहीं। बहरहाल एक जो मैसेज हम लोगों के पास आई थी और बहुत ही खूबसूरत थी हम लोगों के लिए, जी फिर से अगर बता दें, मैंने सुना नहीं, और बहरहाल बहुत सारे रास्ते हैं हमसे रबते के लिए, आप सवाल भी पूछ सकते हैं प्रोग्राम के दौरान, ऐसे मसाइल कम ही पेश आते हैं हम लोगों के साथ कि मसल रबता मुनक़ा हो जाए, लेकिन बाज़ वक़्त बहरहाल हो ही जाता है। हमें फिर से हम बताएंगे कि हमारे साथी के
रबता हो गया,
रबता हो गया
इंशाल्लाह।
अच्छा, तो वही मौजू हम लोग का चल रहा है डॉक्टर साहिबा, और उसके हवाले से अगर आप बता दें कि बच्चों में ये क्या नुकसान हो सकता है, खुसन छोटे बच्चों में फास्ट फूड और नगेट्स टाइप की चीज़ का।
मैं जल्दी से इसको ख़त्म करूंगी मौजू। देखिए, ये जो नगेट जिसकी आपने बात की है, इसमें तीन तरीके की परेशानी होती है। सबसे पहले तो ये कि इसमें नाइट्रेट्स बहुत ज़्यादा होते हैं, जो भी प्रोसेस्ड फूड होते हैं उसमें नाइट्रेट्स पड़ा होता है, और इसकी बड़ी तफसील भी है पीछे इसके, जो इंशाल्लाह आगे के हफ्तों में हम डिस्कस करेंगे इसमें कि नाइट्रेट्स क्यों ज़्यादा होते हैं। लेकिन बहरहाल नाइट्रेट्स अगर ज़्यादा होते हैं, यानी अगर वो 50% से भी ज़्यादा होते हैं जो कि अमूमन होते हैं, तो उसमें दो तरीके का कैंसर बहुत आम होता है, एक है कोलोन कैंसर यानी बड़ी आंत का कैंसर और दूसरा है स्टमक कैंसर। अब आप ये सोचिए कि इतनी खतरनाक चीज हम बच्चों को बचपन से ही दे रहे हैं और इसमें क्या होता है, हम उनकी जिसमें ये चीज बचपन से ही डालते जा रहे हैं, आप खुद सोचिए वो उनके सेहत पे किस कदर असरअंदाज होगा। और दूसरी चीज उसमें है सोडियम, आप कोई भी प्रोसेस्ड फूड लेंगे चाहे वो मीट ही क्यों ना हो, उसमें सोडियम की जो क्वांटिटी होती है, अमाउंट होता है, वो हमेशा बहुत ज्यादा होता है।
सही।
तो हम खुद जानते हैं कि बच्चों में जाहिर है हाइपरटेंशन तो नहीं होगा, यानी उनको ब्लड प्रेशर की परेशानी तो नहीं होगी सोडियम से, लेकिन उसमें उनमें मोटापा होने के चांसेस बहुत ज्यादा होते हैं सोडियम से। और तीसरी जो है नगेट्स वगैरह में एक खास किस्म का एरोमेटिक कंपाउंड होता है जिसे हम कहते हैं हेट्रोसाइक्लिक अमीन्स। ये खास तौर पे तभी बनता है जब हम गोश्त को हीट करते हैं या ग्रिल करते हैं।
सही।
और ये नगेट्स वगैरह सारे इस प्रोसेस से ही गुजरते हैं, ये बहुत ही खतरनाक कंपाउंड्स होते हैं, इन्हें हम कार्सिनोजेन्स भी कहते हैं, इनसे कैंसर हो जाता है।
सही।
और इन तीनों चीजों की वजह से मैं तो यही कहती हूँ कि आप बच्चों को प्लीज इस तरीके की चीजें कम से कम दें।
ठीक है, सही,
बहुत बहुत शुक्रिया डॉक्टर साहब। हम लोगों के पास वक्त भी बिल्कुल ख़त्म हो गया है तकरीबन, और बहरहाल हम आपसे भी माफ़ी चाहते हैं, ये जो फनी मसला पेश आ गया, हम फिर से हम आपसे माफ़ी चाह रहे हैं और आपसे खुदाफिजी भी कर रहे हैं इंशाल्लाह अगले हफ्ते तक।
जी,
अच्छा, बहुत चीजें हो गई है, बहुत ही अहम बात डॉक्टर साहिबा की थी, इंशाल्लाह इस मौजू को हम लोग जारी रखेंगे क्योंकि बहुत ज्यादा अहम है, खुद फास्ट फूड के हवाले से। एजाज हुसैन साहब ने कहा कि हमारा प्रोग्राम देख रहे हैं, बहुत बहुत शुक्रिया आपका और आपके पूरे खानदान का जो हम लोग का प्रोग्राम देखते हैं। जमाल सलीमियान साहब ने भी बहुत ही खूबसूरत सी तस्वीर हम लोगों के लिए फेसबुक पर भेजी है, आप देख सकते हैं, क्योंकि छोटी बात में दिखाएंगे आपको, आप लोग बाद में हम लोगों के फेसबुक के सफ़े पर आकर देख लीजिएगा। और हजरत अली अलैहिस्सलाम के हवाले से तो बहुत ही शुक्रिया आपका कि आपने ये तस्वीर हम लोगों के लिए भेजी, और उन तमाम नाजरीन का जो हर रोज़ सुबह उठकर हमारा प्रोग्राम देखते हैं और हमारे हमें यानी हमारा दिल बढ़ाते हैं, तो हम लोग बेहतर से बेहतर तरीके से इंशाल्लाह हर रोज़ आपकी खिदमत में पेश करते रहेंगे प्रोग्राम। अगले हफ्ते का मौजूद हम खुर्रम बता दीजिए, आपको बोलने का नहीं दे रहे हैं।
जी नहीं, कोई मसला नहीं, बिल्कुल, हफ्ते का जो है वो तो तर्ज जिंदगी होता है जैसे कि आपको पता है, हफ्ते के दिन का, और अगले हफ्ता पूरा जो है हमारा मौजूद चलेगा दूसरों के हुकूक का ख्याल रखना,
बिल्कुल पामाल ना करना दूसरों,
जी बिल्कुल, और ये जो है बहुत ही अहम मौजू,
बोलना चाह रहे थे मैं,
बिल्कुल, ये देखिए मेरे हुकूक का ख्याल जो है वो नहीं रखा जा रहा यहाँ पर, तो मैं जो है आप लोगों से दरख्वास्त करता हूँ कि आप लोग जो है आवाज उठाएं अपनी और फेसबुक पे आवाज उठाएं, थोड़ा सा हसन के बारे में कमेंट लिखे, उन्हें बोलें कि मुझे भी बात करने दिया करें। बहरहाल तो दूसरों के हुकूक का ख्याल रखना और उनके हुकूक को पामाल ना करना, घर में हो बाहर बाजार में आप चल रहे हैं, अपने काम
करने, आप जब पहला कदम उठाते हैं कहीं किसी रास्ते में भी दूसरों का हक सामने यकीनन आता है, कैसे उसका ख्याल रखना है, अगले हफ्ते इंशाल्लाह इस मौजू के हवाले से आपसे गुफ्तगू होगी, आपके कमेंट्स का इंतजार करेंगे, हमें इजाजत दीजिए, खुदा हाफिज़।